यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। चार शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू। शहीद सप्ताहको पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीको स्मरण। रेडियो नेपाल र विराटनगर महानगरपालिका बीच तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम संचालनका लागि समझदारी पत्रमा हस्ताक्षर। संचारग्रामको निर्माण ऐतिहासिक कदम रहेको संचार मन्त्रीको भनाई। र दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा झुण्डिएर 11 घण्टाको यात्रा गरी नेदरल्याण्ड पुगेको व्यक्ति जीवितै फेला। समाचार अब विस्तारमा। जहानिया राणा शासनको अन्त्य गरी जनताको मुक्तिका लागि शहादत प्राप्त गर्ने चारजना शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू भएको छ। सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिगमा पुष्पगुच्छा अर्पण गरिएको छ। काठमाण्डुको टेकु पचाली स्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाण्डु महानगरपालिका प्रमुख विद्यासुन्दर साक्य, उपमेयर हरिप्रभा खड्की सहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो। शुक्रराजको जन्म विक्रम सम्वत 1950 बनारसमा भएको थियो। उहाँलाई विक्रम सम्वत 1997 माघ 10 गते टेकु पचली स्थित खरीबोटमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल र विराटनगर महानगरपालिका बीच तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम संचालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिमा आज सिंहदरबार स्थित रेडियो नेपालमा भएको समझदारी पत्रमा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हस्ताक्षर गर्नुभयो। समझदारी पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विराटनगर स्थित तारिणी प्रसाद कोइरालालाई स्मृति संचारग्राम नमूना संचारग्रामका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री कार्कीले सबै प्रदेशमा संचारग्राम स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पहिलो संचारग्रामको निर्माण ऐतिहासिक भएको भन्दै यसको विकासका लागि मन्त्रालयले नीतिगत र निर्णयगत सहयोग गर्ने बताउनुभयो।
प्रदेश नम्बर 1 को विराटनगरमा तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम आरम्भ हुन लागेको कुराले रेडियो प्रसारण क्षेत्रमा तारिणी प्रसाद कोइरालाको योगदानलाई थप उजागर गर्नेछ भन्ने मैले विश्वास लिएको छु। रेडियो नेपाल र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा संचार ग्राम सञ्चालन गर्दै आगामी दिनमा यस क्षेत्रका सबै खाले संचार माध्यमहरूसँग समन्वय गरी संचार ग्राम उद्देश्य अनुरूप क्रियाकलापहरू सञ्चालन हुनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु। संचार ग्राम सञ्चालनमा नीतिगत तथा निर्णयगत विषयमा संचार तथा सूचना प्रविधि मन्त्रालयबाट आवश्यक सहयोग प्राप्त हुने नै छ।
समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रेडियो प्रसारणको इतिहासमा तारिणी प्रसाद कोइरालाको भूमिका र उहाँको सम्मानमा स्थापना गरिएको संचारग्राम नेपालकै लागि एक नमूना र महत्वपूर्ण संचारग्राम बन्ने धारणा व्यक्त गर्नुभयो।
तारिणी प्रसाद कोइरालाले समग्र संचार क्षेत्रको आधुनिक रेडियोतर्फ ल्याउनलाई जुन भूमिका उहाँले प्रारम्भमा गर्नुभयो त्यो अत्यन्त अविस्मरणीय छ र त्यसको सम्मान गर्दै विराटनगर महानगरपालिकाले तारिणी प्रसाद कोइरालाको नाममा केही न केही हुनुपर्छ, उहाँको नाम स्मृतिमा भनेर हामी निरन्तर रूपमा संचार मन्त्रालयसँग रेडियो नेपालसँग पहल गरेर भवन निर्माणको अन्तिम चरणमा छौं र एमयू पनि गरिसकेका छौं।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम पूर्वी नेपालको महत्वपूर्ण डिजिटल प्लेटफर्मको रूपमा स्थापित हुने जानकारी दिनुभयो। उहाँले सो संचारग्राम आगामी चैत 20 गते रेडियो नेपालको वार्षिक उत्सवका दिन पारेर सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
संचारग्रामले के गर्छ भन्दाखेरि संचारग्रामको उद्देश्य अनुरूपका कला संस्कृति र विभिन्न तालिमहरू सञ्चालन गर्ने, त्यहाँ एउटा म्युजियम हुने, तारिणी प्रसाद कोइरालाको सम्झनामा चाहिँ एउटा म्युजियम स्थापना गर्ने, डिजिटल लाइब्रेरी हुने लगायत विभिन्न खालका संचार माध्यमहरूको तालिम गर्ने र सबै प्रकारका संचार माध्यमहरूले त्यहाँबाट चाहिँ समाचार र कार्यक्रमको एक्सेस पाउने गरी एउटा डिजिटल प्लेटफर्म हामीले त्यहाँ सुरु गर्न आँटेका छौँ। यो चैत 20 गते रेडियो नेपालको वार्षिक उत्सव पारेर यो संचारग्रामलाई पूर्ण रूपमा सञ्चालन गर्न समझदारी निर्णय पनि गरिसकेका छौँ।
विराटनगर महानगरपालिका चार खार्जी भन्ने स्थानमा निर्माण गरिएको तारिणी प्रसाद कोइराला स्मृति संचार ग्रामले रेडियो नेपालको प्रादेशिक प्रसारण संचालनका साथै क्रियाशील संचारकर्मीहरूको क्षमता अभिवृद्धि, तालिम संचालन, महानगर एफएम, एफएम संचालन, गीत संगीत तथा श्रव्य सामग्री उत्पादन, पूर्वेली कला संस्कृति र सिर्जनाको व्यावसायिक रूपमा प्रवर्धन गर्ने लगायतको उद्देश्य राखेको छ। निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङ मार्ग सिद्धबाबा सुरुङ मार्गको निर्माण आगामी महिना शुरू हुने भएको छ। सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रूपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै रक सेट निर्माण गर्न लागि हो। वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्य कार्यले जानकारी दिनुभयो। सुरुङ मार्ग र रक्सेट निर्माणका लागि स्विच सरकारले परियोजना अध्ययन प्रतिवेदन डीपीआर तयार गरेको हो। मौसममा आएको परिवर्तनसँगै हाल काठमाडौँ लगायत देशभर चिसो बढ़ेको छ। आज सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। खुम्बु पासाङ ल्यामु गाउँपालिका चार खुमजुङको तापक्रम -13 डिग्री सेल्सियसमा झरेको बताइएको छ। वन्यजन्तु करिडोरमा लापरवाहीपूर्ण तरिकाले सड़क विस्तारको काम गर्दा गैंडा मरेको चितौन राष्ट्रिय निकुञ्जले जनाएको छ। सड़क विस्तार गर्दा पालना गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सड़क कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको आरोप लगाइएको हो। निकुञ्जको बरण्डा भार वन क्षेत्रमा सड़क निर्माणका क्रममा बनेको खाडलमा परेर हिजो दुर्लभ एक सिंगे गैंडा मरेको थियो। घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन शुरू गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो। बाँकेमा बाघले मानिस र घरपालुवा जनावरहरूमाथि आक्रमण गरेर ज्यानै लिन थालेपछि त्रास बढ़ेको छ। बाघको श्रृंखलाबद्ध आक्रमणका कारण जिल्लाको राप्ती सोनारी क्षेत्रका स्थानीयहरू त्रासमा छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेमा पछिल्लो चार महिनामा बाघको आक्रमणबाट चारजनाको ज्यान गइसकेको छ। बाघले राप्ती सोनारीमा 3 र नरैनापुरमा एकजनाको ज्यान लिएको छ। बैजापुर, बिनौना र फतेपुरमा पुसको अन्तिम साता मात्रै पनि बाघले दुईजनाको ज्यान लिनुका साथै केही स्थानीयहरूमाथि आक्रमणको प्रयास गर्यो। केही पशु चौपायाहरूमाथि पनि आक्रमण गर्यो। यसरी दिन दहाड़ै बाघले दुःख दिन थालेपछि स्थानीयहरू निकै त्रसित छन्। दिनहुँ आतंक मचाइरहेको बाघलाई नियन्त्रणमा लिनै पर्ने जनप्रतिनिधि र स्थानीयवासीहरूले माग गरेका छन्। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू:
हाम्रो गाउँपालिकाको अवस्था के छ भने जंगलैको छेउमा घर भाँगुनाले घरबाट निस्किने बित्तिकै बाघको आक्रमण भइरहेको अवस्था छ। त यसलाई चाहिँ समाति हाल्नु पर्यो।
जिल्ला वन कार्यालय बाँकेले भने बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ। कार्यालय प्रमुख दधिलाल कणेल:
हाम्रो प्रयास जनताको माग अनुसार नियन्त्रण गर्ने नै हो। त्यसलाई नियन्त्रण व्यवस्थापन गर्न हामी लागिरहेछ।
तर खोजी थालेको एक साता बितिसक्दा पनि बाघ नभेटिएपछि स्थानीयहरूमा त्रास कायमै छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि पुनः स्वागत छ समाचारमा अब बाँकी समाचार। करिब पाँच वर्ष पहिले अध्ययन भए तापनि पाल्पाको तिगाउँ गाउँपालिकाको मस्याममा रहेको फलामखानी सञ्चालनमा आउन सकेको छैन। स्थानीय जनताले खेती गरेको जमीन खरिद गरेर फलामखानी सञ्चालन गर्ने जिम्मेवारी लिएको जगदमा स्टील तथा फलाम कम्पनी र ढुवानी गर्ने कम्पनीको विवादका कारण फलामखानी सञ्चालनमा आउन नसकेको हो। उक्त स्थानमा त्रिभुवन विश्वविद्यालयमा भूगर्भ सम्बन्धी अध्ययन गरेका विद्यार्थीले अध्ययनको क्रममा प्रयोगत्मक अभ्यास गर्दा फलाम खानी भएको पत्ता लागेको थियो। सो स्थानमा फलामसँगै सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने क्लिनर समेत भएको पत्ता लागेको छ। बाँकेमा आज तीनवटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा 137 जनामा कोरोना पुष्टि भएको छ। यो संक्रमण दर अहिलेसम्मकै उच्च रहेको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो। त्यस्तै आज 39 जना निको भएका छन्। साथै नेपालगंजको जमुनहा नाकामा 361 जनाको एन्टिजेन परीक्षण गर्दा 43 जनामा कोरोना पुष्टि भएको फोकल पर्सन ओलीले बताउनुभयो। तरकारी खेतीबाट मनग्गे आमदामी हुन थालेपछि पछिल्लो समय सिन्धुपाल्चोकका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन्। तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेपछि स्थानीय सरकारले पनि किसान लक्षित विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छ। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
चौतारा साँगाचुकगढी नगरपालिका 14 नम्बर वडाका अधिकांश किसानहरू तरकारी खेतीमा संलग्न छन्। गाउँबाट दैनिक 5-11 वटासम्म गाडी गोलभेडा मात्र बोकेर काठमाडौँ जाने गरेको छ। यहाँको गोलभेडा काठमाडौँदेखि झापासम्म पुग्ने गरेको छ। गोलभेडा बेचेर मात्र यो वर्ष 7 लाख घर भित्रिने किसान बिना नेपालको अनुमान छ।
अहिले लगभग त्यसै 4.5 लाख भेटो, अब 3 जति चाहिँ भेट्छ कि भन्ने अनुमान छ। भाउ आइरहेछ, आफ्नो दुःख खेर गएको छैन।
अहिले यो क्षेत्रका 300 घर परिवारले टनेल भित्र रोपेका गोलभेडाबाट मनग्गे आमदानी गरिरहेका छन्। गोलभेडा लगाउँदै आउनुभएका उद्धव नेपाल गोलभेडाले राम्रो बजार पाउनका साथै उचित मूल्य पाएकोमा खुसी छन्।
अहिले चाहिँ भाव प्रशस्त आएको थियो।
मौसम अनुसारको नगदे र कोसे बाली खेतीबाट स्थानीय किसानले गाउँमा वार्षिक 5 करोडसम्म भित्राउने गरेका छन्। तरकारी खेतीबाट यहाँका स्थानीय आत्मनिर्भर बन्न थालेपछि नगरपालिकाले पनि यो क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गर्दै किसानहरूलाई बिउ बिजन ट्र्याक्टर अनुदान लगायत विभिन्न योजना सञ्चालन गर्दै आएको छ। वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ:
हामीले ट्याक्टरको व्यवस्था गरेका छौँ। एक घर एक पम्पको लक्ष्य राखेर लगभग हाम्रो 150 घर धुरीलाई गोलभेडा खेती गर्नलाई मात्र दिन पाइन्छ।
चौतारा साँगाचोकगढी नगरपालिकाले 14 नम्बर वडाको यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि अहिले अधिकांश किसानहरू अन्य बाली छोडेर तरकारी खेतीमा संलग्न मात्र छैनन्, मनग्गे आमदानी पनि गरिरहेका छन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोको राष्ट्रपति भवन परिसरमा गोली चलेको आवाज सुनिएको छ। सैनिकहरूले सैनिक नेतृत्व विरूद्ध विद्रोह गरिरहेको बेला मुलुकका विभिन्न ठाउँमा रहेका ब्यारेकहरूमा पनि गोली चलेको आवाज सुनिएको समाचारमा जनाइएको छ। सैनिकहरूले सेना प्रमुखलाई पदबाट हटाउन र इस्लामिक लडाकुहरूसँग भिड्न थप स्रोत साधन माग गर्दै विद्रोह गरेका छन्। सर्वसाधारणहरू समेत सैनिकको विद्रोहमा साथ दिँदै सड़कमा ओर्लिएका छन्। सरकारले भने सैनिक विद्रोहको संकट टरेको बताएको छ। सत्ता विद्रोहमा उत्रेका 11 जना सैनिकलाई कार्यवाही गरेर सत्ता विप्लवको उनीहरूको प्रयास असफल बनाइएको सरकारको दावी छ। दक्षिण अफ्रिकाबाट आएको एउटा कारको विमान नेदरल्याण्डसको आम्स्टर्डम स्थित स्किपुल विमानस्थलमा अवतरण गर्दा एकजना व्यक्ति विमानको पाङ्रामा झुण्डिएर आएको फेला परेको छ। जोहानेसबर्गबाट आम्स्टर्डमसम्मको 11 घण्टा लामो हवाई यात्रामा सो व्यक्ति जीवितै भेटिनुलाई आश्चर्यका रूपमा लिइएको छ। सो व्यक्तिको राष्ट्रियता र उमेर भने सार्वजनिक गरिएको छैन। र युक्रेनमा तनाव बढ़दै जाँदा अमेरिकाले त्यहाँ स्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तहरूलाई दूतावास छाड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अति आवश्यक बाहेकका कर्मचारीलाई समेत दूतावास छाड्न अनुमति दिँदै युक्रेनमा रहेका अमेरिकी नागरिकहरूलाई युक्रेन छाड्ने बारेमा विचार गर्न भनेको छ। रसियाले युक्रेनमाथि सैन्य आक्रमण गर्ने प्रबल सम्भावना रहेको भन्दै अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी यस्तो सूचना दिएको हो। रसियाले भने अमेरिकी दावीको खण्डन गर्दै आएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार एक पटक फेरि। चार शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू। शहीद सप्ताहको पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीको स्मरण। रेडियो नेपाल र विराटनगर महानगरपालिका बीच तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर। संचारग्रामको निर्माण ऐतिहासिक कदम रहेको संचार मन्त्रीको भनाई। र दक्षिण अफ्रिकाबाट विमानको पाङ्रामा झुण्डिएर 11 घण्टाको यात्रा गरे नेदरल्याण्ड पुगेको व्यक्ति जीवितै फेला। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।